यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नेपालमा आज थप 14 जनामा कोरोना संक्रमण पुष्टि। यो सँगै संक्रमित हुनेको संख्या 30 पुग्यो। लकडाउनको प्रभावकारी कार्यान्वयन तथा लकडाउनका बेला सर्वसाधारणले झेल्नु परेका समस्या समाधान गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सरकारका मन्त्रीहरूसँग छलफल। कोरोना संक्रमणको उच्च जोखिम रहेको सुदूरपश्चिम प्रदेशमा 34 जना एमडीएमएस अध्ययनरत चिकित्सकहरूलाई खटाउने सरकारको निर्णय। संकटका बेला निमुखा जनताको भर्थेक गर्न सरकारलाई कंग्रेस सभापति शेरबहादुर देउवाको सुझाव। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गणतन्त्र चीनका लागि नेपाली राजदूतमा पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे नियुक्त। र कोरोना भाइरसको अबको केन्द्रबिन्दु अफ्रिका हुन सक्ने। विश्व स्वास्थ्य संगठनको चेतावनी। विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 1,48,000 नाग्यो। नेपालमा आज एकै दिन थप 14 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उदयपुरमा 12 र चितवनमा 2 जनामा आज परीक्षणका क्रममा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले बताउनुभयो। उदयपुरमा संक्रमण देखिएका सबै पुरूष रहेका र उनीहरू नूरी मस्जिदमा रहेका सहप्रवक्ता डाक्टर अधिकारीले बताउनुभयो। यसै गरी चितवनमा आमा छोरालाई संक्रमण देखिएको उहाँले बताउनुभयो। 14 जना नयाँ संक्रमितका बारेमा थप अध्ययन भइरहेको र संक्रमितको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उदयपुरमा संक्रमित 12 जना पुरूष 34 वर्ष, 29 वर्ष, 26 वर्ष, 28 वर्ष, अर्का पनि 28 वर्ष, त्यसै गरी अरू 2 जना पनि 28 वर्ष, 22 वर्ष, 25 वर्ष, 20 वर्ष, 40 वर्षका र 29 वर्षका रहेका छन्। यसै गरी भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीका अनुसार चितवनका 63 वर्षीय महिला र उनका 27 वर्षीय छोरामा संक्रमण भएको हो। उनीहरू दुवै बेलायतबाट गत चैतको पहिलो साता कतार एयरवेज हुँदै काठमाडौँ आएका थिए। नेपालमा एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो। यो सँगै संक्रमितको संख्या 30 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा कोरोना परीक्षणका लागि 30,000 किट पठाइएको जनाएको छ। यसअघि 5,000का दरले ऱ्यापिड डायग्नोस्टिक टेस्ट किट पठाइएकोमा आवश्यकताका आधारमा थप पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। यसैगरी कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडीएमएस अध्ययनरत 34 जना चिकित्सकलाई पनि सुदूरपश्चिम प्रदेशमा खटाइएको छ। सुदूरपश्चिम प्रदेशमा भारतबाट धेरै मानिसहरू घर आएकाले परीक्षणको गति बढाउन थप जनशक्ति आवश्यक परेकाले 1 महिनाका लागि थप चिकित्सक पठाइएको हो। स्वास्थ्य मन्त्रालयले कतिपय स्थानमा संक्रमणको कारण देखाई आधारभूत स्वास्थ्य सेवा सुचारू नभएकोमा ध्यान आकर्षण भएको भन्दै कोरोना संक्रमितको उपचार हुने बाहेक अन्य स्वास्थ्य संस्था तथा अस्पतालबाट नियमित सेवा प्रवाह गर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित खोप, सुरक्षित मातृत्व, नवजात शिशु उपचार, परिवार नियोजन, क्षयरोग, मलेरिया र एचआईभीको औषधि वितरण लगायतका आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गर्न आग्रह गर्नुभयो।
नियमित खोप सेवा, सुरक्षित मातृत्व सेवा, नवजात शिशु उपचार सेवा, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा, क्षयरोग, मलेरिया र एचआईभीको विरूद्धका औषधिहरू सेवन गर्ने सेवा लगायतका विभिन्न आधारभूत सेवाहरू केही स्थानहरूमा अवरुद्ध भएको गुनासोमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ। यस सम्बन्धमा हालै जारी गरिएको COVID-19 महामारी सन्दर्भमा कोविड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका जुन जारी गरिएको छ त्यो निर्देशिकामा पनि यस सम्बन्धी उपचार गर्ने अस्पतालहरू बाहेक अन्य अस्पतालहरूले नियमित रूपमा यस्तो किसिमको आधारभूत स्वास्थ्य सेवा दिनुपर्छ भन्ने उल्लेख गरिएकै छ। तसर्थ हरेक स्थानीय तहमा रहेका हेल्थ पोस्टहरू, प्राथमिक अस्पतालहरू, प्राथमिक स्वास्थ्य केन्द्रहरू मार्फत नियमित रूपमा यस किसिमका आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गरिरहन यस स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ।
मन्त्रालयले हालसम्म देशभर 24,253 जनामा कोरोना परीक्षण भएको जनाएको छ। घाँटीको स्वाब परीक्षण गर्ने पीसीआर विधिबाट 7,688 र रगत परीक्षण गर्ने छिटो विधिबाट 16,565 जनाको नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। विभिन्न जिल्लामा छिटो विधिबाट परीक्षण गर्दा केही पोजिटिभ नतिजा आए पनि पीसीआर मेसिनबाट पुनः परीक्षण गर्दा उनीहरूमा संक्रमण नपाइएको पनि मन्त्रालयले जनाएको छ। आज स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले गएको 24 घण्टामा 4,822 जनाको नमूना परीक्षण गरिएको बताउनुभयो। प्रवक्ता डाक्टर देवकोटाले सोलुखुम्बु र डोल्पा बाहेक सबै जिल्लामा छिटो विधिबाट परीक्षण भइरहेको जानकारी दिनुभयो। हाल देशभर 4,607 जना क्वारेन्टाइनमा रहेका र सम्भावित संक्रमित अर्थात रेड जोनमा रहेका 251 जनाको कन्ट्याक्ट ट्रेसिङ शुरू भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज ललितपुरको पाटन अस्पतालमा पीसीआर मेसिन जडान गरिएसँगै 14 स्थानमा यस प्रविधिबाट कोरोना परीक्षण हुनेछ। आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक पर्ने औषधि तथा उपकरण स्वास्थ्य सेवा विभागबाट व्यवस्था हुने र सेवा दिने क्रममा भीड़भाड़ नगर्न स्वास्थ्य मन्त्रालयले सम्बद्ध सबैमा अपील गरेको छ। मीडिया ब्रिफिङमा वरिष्ठ फोक्सो रोग विशेषज्ञ डाक्टर अर्जुन कार्कीले लक्षण नदेखिएका व्यक्तिबाट पनि कोरोना सर्ने भएकाले सतर्कता अपनाउँदै सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो। डाक्टर कार्कीले क्वारेन्टाइन भुक्तान गरेका व्यक्तिमा पनि संक्रमण देखिन सक्ने र परिवार तथा समुदायमा फैलन सक्ने भन्दै लापरवाही नगर्न आग्रह गर्नुभयो।
क्वारेन्टाइनमा बस्यो, अब क्वारेन्टाइनमा बस्दाखेरि टेस्ट गरियो, टेस्ट गर्दाखेरि पनि चाहिँ देखा परेन भनेर चाहिँ एकदम मलाई त ल ठिक भएछ भनेर चाहिँ त्यो सतर्कतालाई छोडेर जथाभावी गर्नु भएन। किनभनेदेखि उसलाई संक्रमण नभएको होला, तर त्यो ऊ पनि संक्रमित हुन सक्छ नि त संक्रमण भएको मान्छेबाट। त्यसकारण क्वारेन्टाइनबाट मुक्त हुने बित्तिकै चाहिँ मलाई अब एकदमै केही पनि हुँदैन भन्ने खालको हामीले त्यसमा लापरवाही गर्नु जाति हुँदैन, त्यसले आफूलाई चाहिँ जोखिममा पार्न सक्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको प्रभावकारी कार्यान्वयनका बारेमा छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सकिएको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री परिषदका सदस्यहरू, कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरका सदस्यहरूसँग छलफल गर्नुभएको हो। बैठकमा जारी लकडाउनका कारण मानिसहरू आफ्नो थाथलोमा जान लामो पैदल यात्रा गर्नु परेको असहजताका बारेमा छलफल भएको बुझिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा 282 बमोजिम मन्त्री परिषदको सिफारिशमा पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेलाई आज जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव घिमिरेले आज विज्ञप्ति मार्फत राजदूत नियुक्तिबारे जानकारी दिनुभएको हो। चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्व मन्त्री पाण्डेलाई नियुक्तिका लागि सिफारिश गरेकोमा उहाँले संसदीय सुनवाई पूरा गरिसक्नु भएको छ। राष्ट्रपति कार्यालयलाई चालू आर्थिक वर्षका लागि विनियोजित विभिन्न शीर्षक अन्तर्गत 9,50,00,000 रूपियाँ सरकारको संघीय संचित कोषमा जम्मा भएको छ। राष्ट्रपतिको कार्यालयबाट आज प्रकाशित विज्ञप्ति अनुसार विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको जनाइएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले लामो समयको लकडाउनका कारण ठूलो संख्याका नागरिकहरू पैदलै हिँडेर गन्तव्य तय गरिरहेको अवस्थामा सरकारबाट निमुखा जनताको भर्थेक हुन नसकेको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जाल ट्वीटर मार्फत आज सभापति देउवाले संकटका बेला निमुखा जनताको भर्थेक गर्न सरकारलाई सुझाव दिनुभयो। सभापति देउवाले काठमाडौँमा श्रम गरिरहेका र लकडाउनका कारण अलपत्र परेका श्रमिकहरूलाई काठमाडौँमै खाने बस्ने व्यवस्था गर्न तथा सुरक्षित अवस्थामा राख्न पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यसैबीच नेपाली कंग्रेसका सभापति देउवाले लकडाउनका कारण काठमाडौँ लगायत विभिन्न क्षेत्रबाट खान र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। सभापति देउवाले पार्टीका स्थानीय तह र भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी सबै सदस्यलाई सामाजिक दूरी कायम गरी त्यस्ता नागरिकलाई आफ्नो क्षेत्रमा खान र राति भए आवासको व्यवस्था मिलाउन समेत आग्रह गर्नुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषाल र साथै प्रदेशका कृषि भूमि तथा सहकारी मन्त्रीलाई लकडाउनमा बन्दाबन्दीले कृषि तथा पशुपक्षी क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सबै निकायसँग समन्वय गर्ने निर्णय गरेको छ। मन्त्री भूषाल र साथै प्रदेशका मन्त्रीहरूसँग भिडियो मार्फत बैठक गरी उक्त निर्णय गरिएको हो। बैठकले बन्दाबन्दीले कृषि तथा पशुपक्षी क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सबै निकायसँग समन्वय गरिरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालय र सबै प्रदेशका कृषि भूमि तथा सहकारी मन्त्रालयको द्रुत कार्य समूह बीच अझ बढ़ी समन्वय गर्ने निर्णय गरेको छ। त्यस्तै कृषि तथा पशुजन्य वस्तु उत्पादन ढुवानी र बिक्री वितरणलाई अझै सहज बनाउन संघीय कृषि मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गर्ने प्रदेशमा भएका कृषि तथा पशुजन्य क्षतिको आकलन र राहतको प्रस्ताव शनिबारसम्म सबै प्रदेश कृषि मन्त्रालयले संघीय कृषि मन्त्रालयमा उपलब्ध गराउने निर्णय समेत भएको बताइएको छ। कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा आज 2,58,27,000 संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले आजसम्म 2,07,46,38,980 रूपियाँ संकलन भएको जानकारी दिनुभयो। उहाँका अनुसार आज सानीमा बैंक र बैंक अफ काठमाण्डुले 65-65 लाख रूपियाँ जम्मा गरेका छन्। यसै गरी सानीमा बैंकका कर्मचारीले 33,48,000, बैंक अफ काठमाण्डुका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले 5,51,400, उच्च अदालत जनकपुरले 5,19,300, त्यसै गरी जय अम्बे सप्लायर्स एण्ड ट्रेडर्स पाँचथरले 5,01,000 कोषमा प्रदान गरेका छन्। सरकारले कोरोना भाइरस रोकथामका लागि आर्थिक स्रोत जुटाउनका लागि कोष खड़ा गरेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय मानवाधिकार आयोगले लकडाउनको अवधिमा अति आवश्यक काम गर्ने चिकित्सकलाई कुटपिट गर्ने दोषीलाई कार्यवाही गर्न माग गरेको छ। आयोगका प्रवक्ता देवप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा घटनाका दोषी प्रहरीलाई कानून बमोजिम कार्यवाही गर्न, घाइतेको निशुल्क उपचार गर्न तथा सम्पूर्ण प्रहरीलाई संयमित भई काम गर्न आग्रह गरिएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रही कार्य गर्ने स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहारले जनस्वास्थ्यको हालको संकटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेसाकर्मीको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने भएकाले त्यस्तो कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चित गर्न समेत विज्ञप्तिमा माग गरिएको छ। लकडाउन उल्लंघन गरेको आरोपमा यही वैशाख 3 गते त्रिवी शिक्षण अस्पताल महाराजगंजका चिकित्सक डाक्टर शम्भु खनाल, डाक्टर तेज प्रसाद शाह र डाक्टर विकास शाहलाई आफ्नो काम सकेर घर फर्कने क्रममा प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत सञ्चालन गर्ने गरी व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ। प्रदेशको कोरोना भाइरस संकट व्यवस्थापन समितिको आज बसेको बैठकमा मुख्यमन्त्री पौडेलले राज्यबाट छूट लिएर सञ्चालनमा रहेका एम्बुलेन्सले संकट पर्दा असहयोग गरिरहेको भन्दै सरकारी चालक परिचालन गरेर भए पनि एम्बुलेन्स चलाइने बताउनुभयो। समितिका संयोजक समेत रहनुभएका मुख्यमन्त्री पौडेलले आवश्यक सुरक्षा अपनाएर निर्बाध रूपमा खेतीपाती गर्न किसानलाई अनुरोध गरेर उत्पादनमा लाग्न प्रेरित गरिनुपर्ने बताउनुभयो। उहाँले स्थानीय तहलाई सावधानी अपनाएर र दूरी व्यवस्थापन गरेर सकिने काम गराउन लाग्नेतर्फ सोच्नुपर्ने उल्लेख गर्नुभयो। काठमाण्डु उपत्यकामा लकडाउन उल्लंघन गर्ने 325 महिलासहित 1,414 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई आज उपत्यका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर सचेत गराई छाडिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो। यसै गरी आजै 345 वटा 2 पाङ्रे र 26 वटा 4 पाङ्रे गरी 380 वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेपछि कर्णाली प्रदेशसभाको 5 औं हिउँदे अधिवेशन अन्त्य गरिएको छ। प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले नेपालको संविधान बमोजिम आज राति 12 बजेदेखि हिउँदे अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेशसभा बैठक गत फागुन 27 गतेदेखि बस्न सकेको थिएन। प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कोरोना भाइरसको प्रतिकार्य तथा रोकथामका लागि जारी लकडाउन सफल पार्न र पशु पंक्षी तथा कृषि उपजमा देखा परेका समस्या समाधान गर्न कार्यदल गठन गरेको छ। प्रदेश कृषि मन्त्रालयका निमित्त सचिव हरिप्रसाद पण्डितको संयोजकत्वमा कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकाय, पशुपंक्षी विकास निर्देशनालयका निमित्त निर्देशक खड्ग सिन्जाली, पशुपंक्षी महाशाखाका प्रमुख दीपक भण्डारी र कृषि महाशाखाका प्रमुख बखत खड्का सदस्य रहने गरी पाँच सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलले बन्दाबन्दीको समयमा कर्णालीका किसानले उत्पादन गरेका दुग्ध, तरकारी, फलफूल र पशुपंक्षी जन्य उत्पादनको बजारीकरणमा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो। नेपाल दूरसंचार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सुचारू राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। लकडाउनको समयमा केही इन्टरनेट सेवा प्रदायकले समयमा महसुल भुक्तानी नगरेको कारण सेवा अवरूद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले आज एक सूचना जारी गर्दै निर्देशन दिएको हो। लकडाउनको अवधिमा इन्टरनेट सेवाको महसुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा इन्टरनेट सेवा अवरूद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भन्दै प्राधिकरणले अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था मिलाउन पनि सूचित गरेको छ। प्राधिकरणले भुक्तानी गर्न असमर्थ ग्राहकहरूको इन्टरनेट सेवा समेत लकडाउन अवधिभर निरन्तर सञ्चालन हुने गरी व्यवस्था मिलाउन र लकडाउन अवधिपछि विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ। निकै छोटो समयमा प्रयोग गरिसक्नुपर्ने कच्चा पदार्थमा आधारित झापाका चिया बगान तथा प्रशोधन कारखाना स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै सञ्चालन गर्ने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारी उदय बहादुर राणाको अध्यक्षतामा बसेको सरकारवालाको बैठकले चिया बगान र प्रशोधन कारखानाको काम नियमित गर्ने निर्णय गरेको हो। वैशाख 7 गतेदेखि हरियो पत्ती टिप्ने र प्रशोधन गर्ने लगायतका सबै काम हुने गरी बगान तथा प्रशोधन कारखाना सञ्चालन गर्ने निर्णय भएको झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालले बताउनुभयो। लकडाउनका कारण हरियो पत्ती टिप्ने र प्रशोधन गर्ने कार्य रोकिँदा ठूलो परिमाणमा कच्चा पदार्थ खेर जाने अवस्था आएपछि नेपाल चिया उत्पादक संघ र मजदूर प्रतिनिधि बगान तथा कारखाना सञ्चालनका लागि सहमत भएका हुन्। बैठकले बगान तथा प्रशोधन कारखाना सञ्चालनका क्रममा तोकिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा भए नभएको विषयमा अनुगमन गर्न नेपाल चिया तथा कफी विकास बोर्डको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरेको छ। गैर आवासीय नेपाली संघ एनआरएनएले देशका विभिन्न 7 अस्पताललाई 125 थान व्यक्तिगत सुरक्षा सामग्री पीपीई हस्तान्तरण गरेको छ। यसलाई फेरि सुन्नुहोला। बालवाटार स्थित संघको सचिवालयबाट आज पीपीई हस्तान्तरण गरिएको गैर आवासीय नेपाली संघले जनाएको छ। संघले प्रदेश नम्बर 2 नारायणी अस्पताललाई 25 स्थान, सगरमाथा अञ्चल अस्पताल र जनकपुर अस्पताललाई 20-20, बारा जिल्ला अस्पताल र रौतहट जिल्ला अस्पताललाई 10-10 स्थान पीपीई हस्तान्तरण गरेको हो। यस्तै बागमती प्रदेश स्थित केन्द्रीय कारागार अस्पताललाई 15 र भरतपुर क्यान्सर अस्पताललाई 25 स्थान पीपीई उपलब्ध गराइएको संघको सचिवालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको इपिसेन्टर अब अफ्रिका हुन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ। गत हप्तादेखि कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो। कोरोना भाइरसका कारण हालसम्म अफ्रिकामा करिब 1,000 मानिसको मृत्यु भइसकेको छ भने 18,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन्। अफ्रिकामा संक्रमितको संख्या युरोपको तुलनामा अति नै न्यून भए पनि अफ्रिकामा यस महामारीसँग जुझ्न पर्याप्त भेन्टिलेटर नभएको विश्व स्वास्थ्य संगठनले सचेत गराएको छ। यसैबीच महामारीबाट निकै प्रभावित अवस्थामा रहेको अमेरिकामा त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आर्थिक अवस्था गिर्न नदिन छिट्टै नै लकडाउन खुकुलो पार्ने बताउनु भएको छ। हाल कोरोनाको इपिसेन्टरका रूपमा रहेको अमेरिकामा संक्रमितको संख्या 680,000 नागिसकेको छ भने 34,723 जनाको ज्यान गइसकेको छ। कोरोना भाइरसका कारण 4,000 भन्दा बढ़ीले ज्यान गुमाइसकेको जर्मनीले भने महामारी नियन्त्रणमा आइसकेको जनाएको छ। हालसम्म विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 1,48,978 पुगेको छ। भाइरसका कारण संक्रमितको संख्या 22,00,000 नागिसकेको छ भने करिब 5,60,000 मानिस उपचारपछि घर फर्किएका छन्। यसै गरी कोरोना भाइरसका कारण इटालीमा 22,170, स्पेनमा 19,315 र फ्रान्समा 17,920 जनाको मृत्यु भएको छ। कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनको वुहानमा भाइरसका कारण मृत्यु हुनेको संख्या 1290 थपिएको चीन सरकारले जनाएको छ। भाइरसका कारण मृत्यु भए पनि विभिन्न कारणले गणना छुटेको संख्या 1290 रहेको चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले यो संख्या लुकाइएको नभई छुट भएको स्पष्ट पारेको छ। यो सँगै चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 4636 पुगेको छ। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली भई मध्य र पूर्वका केही तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। नेपालमा आज थप 14 जनामा कोरोना संक्रमण पुष्टि। यो सँगै संक्रमित हुनेको संख्या 30 पुग्यो। लकडाउनको प्रभावकारी कार्यान्वयन तथा लकडाउनका बेला सर्वसाधारणले झेल्नु परेका समस्या समाधान गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सरकारका मन्त्रीहरूसँग छलफल। कोरोना संक्रमणको उच्च जोखिम रहेको सुदूरपश्चिम प्रदेशमा 34 जना एमडीएमएस अध्ययनरत चिकित्सकहरूलाई खटाउने सरकारको निर्णय। संकटका बेला निमुखा जनताको भर्थेक गर्न सरकारलाई कंग्रेस सभापति शेरबहादुर देउबाको सुझाव। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गणतन्त्र चीनका लागि नेपाली राजदूतमा पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे नियुक्त। र कोरोना भाइरसको अबको केन्द्रबिन्दु अफ्रिका हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 1,48,000 नाघ्यो। हवस् त, राति 9 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।
जलवायु परिवर्तनका दृष्टिले नेपाल विश्वकै 14 जोखिमपूर्ण मुलुकमा पर्दछ।